नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेकोले पारित हुन नदिने एमाले अध्यक्ष ओलीको भनाई, संविधान कार्यान्वयन गर्न मेची महाकाली अभियान शुरू गरेको तर्क।
माग पूरा गराउन भन्दै स्वास्थ्य कर्मीद्वारा सिराहा र सप्तरीमा पोलियो थोपा अभियानमा अवरोध, खोप पाउने अधिकारमाथि खेलवाड गर्नेलाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रीको तयारी।
काठमाडौँको नयाँ बजारमा प्रहरीको गोली लागेर एक अपहरणकारी घाइते, तीनजना अपहरणकारी पक्राउ, अपहरणमा परेका तीनजनाको सकुशल उद्धार।
सैन्य खर्च 7%ले बढाउने चीनको तयारी, चीनको सुरक्षा बजेट अमेरिकाको समान हुने।
र बुटोबलमा भएको तिलोत्तमा गोल्ड कपको उपाधि संकटा क्लबलाई।
इन्जिनियरिङले दुध पानी छुट्याउने मेसिन पनि बजारमा ल्याइसक्यो, खटकाउमै भयो बर्बादै भयो नि।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556571 95550 63143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव नागरिकको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने बताउनु भएको छ। आजदेखि शुरू भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्रिय हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै उहाँले जात, भूगोल आदिको नाममा देशमा विखण्डन सृजना गर्न खोज्नेलाई तह लगाउन र संविधान कार्यान्वयन गर्न एमाले अभियान शुरू गरेको बताउनुभयो।
कहीँ भूगोलका नाउँमा, कहीँ जातका नाउँमा, जे नाउँमा भए पनि लोकतन्त्रलाई विखण्डन खोज्ने, लोकतन्त्र अगाडि बढ्न नदिने त्यस्ता शक्तिहरू क्रियाशील। यस अवस्थामा यसै कारण नेकपा एमाले मेची महाकाली राष्ट्रिय अभियान, राष्ट्रियताको निम्तिको अभियान, यो लोकतन्त्रका निम्तिको अभियान, यो संविधान कार्यान्वयन गर्नका निम्तिको अभियान, यो निर्वाचन गराउनको निम्ति अभियान, यसतर्फको यात्रा, एउटा नयाँ अभियान फेरि हामीले मेचीबाट प्रारम्भ गर्दैछौँ र महाकालीसम्म पुर्याउँछौँ।
एमालेकै दबावमा स्थानीय चुनाव घोषणा भएको दावी गर्दै उहाँले चुनाव नगराउने र नागरिकका अधिकार नदिने कुरा आफूहरूलाई स्वीकार नभएको बताउनुभयो। संविधान र कानून मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताको जागरण ल्याउने अगुवाई एमाले गरेको उहाँले बताउनुभयो।
यही ठाउँबाट, यही जिल्लाबाट, नेपालमा पहिलोपल्ट घाम झल्किने जिल्लाबाट एउटा नयाँ आन्दोलन सुरु भएको थियो, जसले वामपन्थी आन्दोलनलाई जुझारू र सैनिक चारका साथ अगाडि लाने, त्यसै गरेर लोकतान्त्रिक आन्दोलनलाई एउटा आत्मविश्वास जगाएर फेरि अगाडि बढाउने त्यस बाटोमा लिएर गएको।
यसैबीच नेकपा एमालेका स्थायी कमिटिका सदस्य सुभाष नेमाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनु भएको छ। अभियान अन्तर्गत दमकमा आयोजित जनसभामा नेता नेमाङले गत वर्ष भारतीय पक्षबाट नेपालमा लगाइएको इन्धनको नाकाबन्दीलाई सरकार र नागरिकले पराजित गरेको उल्लेख गर्दै देशको स्वाभिमानलाई थप उचो बनाउन पार्टीले अभियान थालेको बताउनुभयो। नेमाङले आदिवासी, जनजाति, तराई, मधेसदेखि हिमाल पहाड़सम्मका जनताको सच्चा पार्टी नै एमाले भएकोले यस विरूद्ध फैलाइएका भ्रमहरू अभियानले चिर्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै बिर्तामोड़को सभालाई सम्बोधन गर्दै एमाले नेता झलनाथ खनालले आगामी माघ 7 गतेभित्र तीनै तहको चुनाव हुन नसके संविधान सभाबाट जारी भएको संविधान असफल हुने बताउनु भएको छ।
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव नारा सहित एमाले झापाको काकडभिट्टाबाट अभियान शुरू गरेको हो। अभियानका क्रममा आज दमक, बिर्तामोड र काकडभिट्टामा सभा गरिएको छ। अभियानमा एमालेका सबै केन्द्रीय नेताहरू सहभागी छन्। चैत 5 गते कञ्चनपुरको महेन्द्रनगरमा पुगेर टुंगिने अभियान अन्तर्गत पूर्व पश्चिम राजमार्गका 33 ठाउँमा आमसभा, र्याली र सांस्कृतिक कार्यक्रम गर्ने एमाले जनाएको छ।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले देशको राजनीति चरम संक्रमण कालबाट गुज्रिरहेको भन्दै मुख्य दलहरूले संयम भएर निर्णय लिन नसकी देश दुर्घटनामा जाने बताउनु भएको छ। काठमाडौँमा भएको कार्यक्रममा उहाँले आरोप प्रत्यारोपमै समय खर्च गरेर बस्नुभन्दा जति सक्यो छिटो निकासका लागि प्रयास थाल्नुपर्नेमा जोड़ दिनुभयो। संविधान जारी गर्दा जस्तै फेरि पनि नागरिकले प्रमुख दलहरू मिलेर देशलाई निकास दिएको हेर्न चाहेको भन्दै उहाँले दलीय स्वार्थबाट माथि उठेर राष्ट्रको हितको पक्षमा निर्णय गर्न ढिला गर्न नहुने बताउनुभयो। असमझदारीको अन्त्य गरी तोकिएको समयमा चुनाव हुने वातावरण बनाउन लाग्नुपर्ने नेपाली कांग्रेसका नेता सिंहको भनाई छ।
काठमाडौँको नयाँ बजारमा प्रहरीले अपहरणकारीलाई गोली हानेर पक्राउ गरेको छ। तीन दिनदेखि अपहरणमा परेका तीनजनालाई उद्धार गर्ने क्रममा प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारीलाई पक्राउ गर्न गोली चलाएको हो। गोली लागेर अपहरणकारी नुवाकोटका दुर्गा तामाङ घाइते भएका छन्। घुँडामुनि गोली लागेका उनको वीर अस्पतालमा उपचार भइरहेको छ। अपहरणमा संलग्न नुवाकोटका सचिन खवास र नवलपरासीका वीरबहादुर तामाङ पनि पक्राउ परेका महाशाखाका प्रवक्ता प्रकाश कार्कीले जानकारी दिनुभयो। यस्तै तीनदेखि अपहरणमा परेका नुवाकोटका कुमार तामाङ, मन दोर्जे र विशाल तामाङलाई पनि प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणकारीले उनीहरूलाई अपहरण गरेर 6 लाखदेखि 6.5 लाखका दरले फिरौती रकम माग गरेका थिए।
स्वास्थ्यकर्मीले आफ्ना माग पूरा गराउन बालबालिकाको खोप पाउने अधिकारमाथि गम्भीर खेलवाड़ गरेका छन्। स्वास्थ्यकर्मीको आन्दोलनका कारण राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत सिराहा र सप्तरीमा पोलियो थोपा खुवाउने कार्यक्रम सञ्चालन हुन सकेन। स्वास्थ्यकर्मीको असहयोगका कारण ती जिल्लामा बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका हुन्। काठमाडौँका 3 जिल्लासहित 15 जिल्लामा सरकारले खोप अभियान सञ्चालन गर्ने भने पनि खोप सञ्चालन भएका अरू जिल्लामा पनि कड़ा सुरक्षा परिचालन गर्नुपरेको स्वास्थ्य मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीका आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस जेई तथा पोलियो खोप अभियान शुरू हुन सकेन। कैलालीमा आज र भोलि जापानिज इन्सेफ्लाइटिस तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो। स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकोले कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले जानकारी दिनुभयो। आज पोलियो थोपा खुवाउन छुटेका बालबालिकालाई भोलि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच पोलियो थोपा खुवाउने कार्यमा बाधा पुर्याउने स्वास्थ्यकर्मीलाई कार्यवाही हुने भएको छ। स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा अवरोध सिर्जना गर्ने स्वास्थ्यकर्मीलाई कार्यवाही गर्ने बताउनु भएको छ।
पोखरामा बर्ड फ्लूको संक्रमण फेरि देखिएको छ। पोखरा 18 शुभकामना टोलका दिपेन्द्र केसीले पालेको कुखुरामा बर्ड फ्लूको संक्रमण भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ। पोखरा 18 खाल्टे मसिनामा बर्ड फ्लू भेटिएको आसपासका पंक्षीको नमूना परीक्षणका लागि पठाइएको र बर्ड फ्लूको जीवाणु भेटिएको पुष्टि भएको हो। संक्रमण भेटिएपछि खाल्टे मसिना क्षेत्रमा पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गरिएको छ। साथै आगामी फागुन 30 गतेसम्म पोखरा उपमहानगरपालिकाको वडा नम्बर 1 देखि 18 दाना बाहेक पंक्षी र पंक्षीजन्य वस्तुमा रोक लगाइएको प्रमुख जिल्लाधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो।
इलाममा 8 महिनामा 9,000 भन्दा बढ़ीले स्वास्थ्य बीमा गराएका छन्। सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति इलामका अनुसार जिल्लाका 2040 घर परिवारका 9,112 जनाले स्वास्थ्य बीमा गराएका छन्। बीमित मध्ये 2,002 जनाले इलामबाट र 142 जनाले औषधि उपचार बापतको बीमा रकम लिएका छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएपछि जिल्लाका प्याङ, पशुपतिनगर, सूर्योदय नगरपालिकाको फिकल र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालबाट सेवा पाउने व्यवस्था मिलाइएको छ।
भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरका बिरामी तथा कुरूवाका लागि निशुल्क बस सेवा शुरू गरेको छ। क्यान्सरका रोगको परीक्षण एवं उपचारका लागि अस्पताल पुग्न सहज बनाउने उद्देश्यले बिरामीका लागि 2 बसबाट बिहान 5:30 बजेदेखि राति 8:30 बजेसम्म सञ्चालन गरेको अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिनुभयो। 2 रूटमा सञ्चालन हुने बस सेवा लिन बिरामी वा बिरामीका कुरूवाले अस्पतालको कार्ड भने अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। Thank you. सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
नेपाल टेलिकम
जन जनको आवाज घर घरको आवाज हामी सबै नेपालीको आवाज नेपाल टेलिकम राष्ट्रको संचार
यो हो चन्द्रागिरी केवलकार लेट्स गो चन्द्रागिरी केवलकार
हे अगस्त्य मुनि तहा उपरान्त सती देवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरी मा पुगेपछि भाल अर्थात निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए बुझियोस् नाति होइन यो कहाँ गयो यो नाति हैका कति फोटो खिचिरहेको जहिले पनि सेल्फी जहिले पनि फेसबुक होइन यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु
चन्द्रागिरी हिल्स लिमिटेड हुन्छ पुरा चिताएको कुरा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेकाले पारित हुन नदिने एमाले अध्यक्ष ओलीको भनाई माग पूरा गराउन भन्दै स्वास्थ्यकर्मीद्वारा सिराहा र सप्तरीमा पोलियो थोपा अभियानमा अवरोध काठमाडौँको नयाँ बजारमा प्रहरीको गोली लागेर एक अपहरणकारी घाइते लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर गुल्मीको सदरमुकाम तमगास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा भीषण आग भएको छ सदरमुकाम तमगासको देउराली नजिकैबाट शुरू भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण आगो निभाउन समस्या भएको छ आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन गरिएको छ
खोटाङको माक्पा 7 र 8 को भीरगाउँ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ऐंसेलु खर्क स्थित नेपाली सेनाको बेस क्याम्पबाट खटिएका सेना इलाका प्रहरी कार्यालय ऐंसेलु खर्कबाट खटिएका प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा डढेलो निभाइएको हो जंगलमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन डढेलो नियन्त्रणमा आए पनि सुकेका रूख र टुटाको आगो अझै बलिरहेको स्थानीय बासिन्दाले बताएका छन्
गुल्मीको दिगाममा सड़क खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर अर्घाखाँती चिदी काकी सीता नेपालीको ज्यान गएको छ दिगाम अंगाहामा औषधि उपचारको लागि जाँदै गरेकी नेपालीको डोजरले खसालेको ढुङ्गाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ यस्तै रौतहतको चन्द्रनिघापुर सड़कमा मोटरसाइकल दुर्घटना हुँदा गरूडा नगरपालिकाका 17 वर्षीय धीरेन्द्र रौनियारको ज्यान गएको छ गरूडाबाट गौरका लागि छुटेको 42P39909 नम्बरको मोटरसाइकल गौर चन्द्रनिघापुर सड़कको भगवानपुर चोकमा बिजुलीको पोलमा ठकिँदा रौनियारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ दुर्घटनामा घाइते भएका एकजनाको गौर अस्पतालमा उपचार भइरहेको छ
संखुवा सभाको खाँदबारी नगरपालिका 4 19 वर्षीय सकुल राईको कुटपिटबाट 43 वर्षीय बालकृष्ण राईको ज्यान गएको छ घरायसी विवादमा सकुलले हिजो साँझ बुवा बालकृष्णलाई कुटपिट गरी गम्भीर घाइते बनाएको र आज उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ हत्यापछि सकुल भने फरार छन्
तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्त बहुमुखी क्याम्पसका सबै प्राध्यापकले क्याम्पसको पठन पाठन बन्द गरी आन्दोलन शुरू गरेका छन् फागुन 18 गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावका क्रममा अभिभावक क्याम्पस हातमा प्रवेश गरी आफूहरूलाई गाली गलोज तथा अपमानपूर्ण व्यवहार गरी धम्की दिएको भन्दै क्याम्पसमा कार्यरत 12 प्राध्यापकले पठन पाठन बन्द गराएका हुन्
जिल्ला प्रहरी कार्यालय रामेछापले वैशाख 31 गते हुन लागेको स्थानीय चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै लुकाईछिपाई राखेका घरेलु हतियारहरू बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरी कार्यालय रामेछापले आज सार्वजनिक सूचना प्रकाशित गरी लुकाईछिपाई राखेका घरेलु हतियार तथा लाइसेन्स प्राप्त हतियारहरू समेत यही फागुन 27 गते भित्र जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझाउन अनुरोध गरेको हो। हतियार नबुझाई लुकाएर राखेको पाइए कार्यवाही हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाई गरी आज 32 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई महाअभियानको 199 हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहारा नदी दोभानसम्म सफाई गरी 16 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो। आगामी फागुन 28 गते बागमती सफाईको 200 हप्तालाई विशेष कार्यक्रम गर्ने तयारी पनि गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचन आयोगले लागू गरेको आचार संहिता उल्लंघन गर्दै पार्टीको कार्यक्रममा भाग लिन हेलिकप्टर चढेर सिन्धुपाल्चोक गएको खबरमा कृष्टि गुरमाछान मगरले फेसबुकमा लेख्नु भएको छ, हेलिकप्टरमा नगए उडेर गए मात्र हो, कारण भौगोलिक विकटता अनि प्रधानमन्त्रीको व्यस्तता।
फेसबुकमै विभूति गेमाली लेख्नुहुन्छ, निर्वाचन आचार संहिता सर्वप्रथम प्रधानमन्त्रीबाट उल्लंघन हुँदा प्रधानमन्त्री समयमै चुनाव गराउन जिम्मेवार हुनुहुन्छ जस्तो लागेन।
भोजपुरका सन्तोष अधिकारी एसएमएसमा भन्नुहुन्छ, अभिभावकबाटै नियम तोडिएपछि सन्तानले के सिक्ने, जवाफ चाहियो सरकार।
लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले झण्डै 14 खर्बको लगानीको प्रतिबद्धता व्यक्त गरेको खबर हिजोको नेपाल दर्पणमा सुनेर फेसबुकमा रोशन अधिकारी लेख्नुहुन्छ, लगानी गर्छौं भनेर त विदेशी लगानीकर्ताले पहिला पनि भनेकै हुन्, तर त्यसको कार्यान्वयन हुनका लागि प्रथमतः स्थिर सरकार, उचित नियम कानून, सहज लगानी प्रबन्ध र सुरक्षाको ग्यारेन्टी आवश्यक पर्छ।
अनि नफ्स गौतम फेसबुकमै लेख्नुहुन्छ, प्रधानमन्त्रीज्यू नेपालमा लगानी सम्मेलन गर्नुभन्दा नेपालमा लगानीको वातावरण बनाउनुहोस् न, विदेशी लगानीकर्ता आफै आइहाल्छन् नि।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र टंक ढकाल। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नहलमली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशका खबर। चीनले यो वर्ष सैन्य खर्च बढ़ाउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चमा झण्डै 10% बढ़ाउने योजना सार्वजनिक गरेको केही दिनपछि नै चीनले आफ्नो सैनिक खर्च 7% बढ़ाउने तयारी गरेको हो। भोलि बेजिङमा हुने राष्ट्रिय पीपुल्स कंग्रेसको वार्षिक बैठकमा चीनले यो वर्ष सैन्य खर्च 7% बढ़ाउने घोषणाको तयारी गरेको बीबीसीले जनाएको छ। चीनले पछिल्ला केही वर्षदेखि आफ्नो सैन्य क्षमतालाई आधुनिक बनाउँदै लगेको छ। सैन्य खर्च 7% बढ़ाएपछि चीनको सुरक्षा बजेट अमेरिकाको समान हुने देखिएको छ। चीनले लगातार दोस्रो वर्ष सैन्य खर्च बढ़ाउने घोषणा गरेको थियो। सैन्य खर्च पूर्ण रूपमा देशको सुरक्षाका लागि मात्रै केन्द्रित रहेको चीन सरकारकी प्रवक्ता फू यिङले बताउनुभयो। कुनै पनि समस्याको वार्ताबाटै समाधान खोज्न आफ्नो देश प्रतिबद्ध रहेको तर सार्वभौम सत्ताको सुरक्षाका लागि सैन्य क्षमता बढ़ाउनु परेको उहाँले दावी गर्नुभयो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 तिलोतमा गोल्ड कप फुटबलको उपाधि संकटा क्लबले जितेको छ। बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा संकटाले नेपाल आर्मी क्लबलाई 2-1 हराएको हो। संकटाका लागि दुवै गोल निराजन खड्काले गरे। आर्मीका लागि भने राजीव गुरूङले गोल गरे। विजेता संकटाले 5,55,555 रूपियाँ पुरस्कार पाएको छ। आर्मीले भने 3,55,555 रूपियाँ पुरस्कार पाएको छ। संकटाले घरेलू फुटबलको यो सिजनमा जितेको यो चौथो उपाधि हो।
यसैबीच सुनसरीको इटहरीमा आजदेखि शुरू इटहरी गोल्ड कपमा एपीएफ पूर्वाञ्चलले विजय शुरूआत गरेको छ। एपीएफले आयोजक राष्ट्रिय जागृति क्लबलाई 1-0 हराएको हो। प्रतियोगितामा भोलि काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा र मंगलबारे फुटबल क्लब मोरङबीच खेल हुनेछ।
इटहरीमा चलिरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिमाञ्चल र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ। आज भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई 6 हराएको हो। पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित 20 खेलमा 9 गुमाउँदै 92 रनको लक्ष्य दिएको थियो। सुदूरपश्चिमाञ्चलले लक्ष्य 18 ओभरमा 4 गुमाएर भेट्टायो। दोस्रो खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई 114 रनको फराकिलो अन्तरले हराएको छ।
अस्ट्रेलियासँगको दोस्रो टेस्टको पहिलो पालीमा भारतले 199 रन मात्रै बनाएको छ। भारतको बेंगलोरमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले 199 रन बनाउँदा सबै विकेट गुमायो। पहिलो टेस्टमा निकै खराब प्रदर्शन गरेका भारतीय ब्याट्सम्यानले दोस्रो टेस्टको पहिलो पालीमा पनि प्रदर्शन सुधार्न सकेनन्। भारतका केएल राहुलले 90 रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। पहिलो टेस्टमा गतिलो रन जोड्न नसकेका विराट कोहली आज पनि 12 रन बनाएर आउट भए। भारतलाई कम स्कोरमा समेट्न अस्ट्रेलियाका नाथन लियोनले 50 रन दिएर 8 विकेट लिए। आज आफ्नो पहिलो पालीको खेल थालेको अस्ट्रेलियाले कुनै पनि विकेट नगुमाई 40 रन बनाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया 333 रनले विजयी भएको थियो। भारतमा रहँदा अस्ट्रेलियाले 4 टेस्ट खेल्नेछ।
इंग्लिश प्रिमियर लीगमा म्यान्चेस्टर युनाइटेड र बर्नमाउथले बराबरी खेलेका छन्। भर्खरै सकिएको खेलमा दुवै टोलीले 1-1 गोलको बराबरी खेलेका हुन्। म्यान्यूका लागि रोजोले तथा बर्नमाउथका लागि किङले गोल गरेका हुन्। आज लेस्टर सिटी र हल सिटी, स्टोक सिटी र मिडल्सब्रो, स्वान्सी र बर्नली, वाटफोर्ड र साउथह्याम्प्टन बीचको खेल अहिले केही बेरमा शुरू हुँदैछ। आज राति लिभरपूल र आर्सेनल बीचको खेल पनि हुँदैछ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ लमजुङ सहकर्मी श्याम शीतल परियार।
आजको रंगदर्पण लमजुङमा पहिलो पटक थिएटरमा मञ्चन भएको फड्के नाटकमा केन्द्रित छ।
जाने भनेको जाने भनेको भन्छ नि के कुरा नि आमा एकै
लमजुङमा पहिलो पटक थिएटरमा फड्के नाटक मञ्चन गरियो। मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा थिएटरमा फड्के नाटक मञ्चन गरिएको हो। नाटकमा प्रतिनिधित्व गराइएको एक पहाडी गाउँ जुन गाउँ स्वास्थ्य, शिक्षा, यातायात, बिजुली लगायत विकासका पूर्वाधारबाट निकै टाढा छ, जहाँ पक्की पुल समेत छैन। यस्तै विकटता भित्र रुमलिएको ग्रामीण परिवेशको कथा बोल्छ नाटक फड्केले। नाटकमा माया प्रेम, गाउँले परिवेश, संस्कृति सँगै गरिबीलाई पनि चित्रण गराइएको छ। नाटक हेर्दै गर्दा ओठमा हाँसो थाम्न नसक्ने दर्शकहरू नाटकको उत्तरार्धमा भावुक बन्छन् निर्मलीसँग धनीको सधैँको बिछोडको दृश्यले। नाटकमा धनी आफ्नो तीन छोरी र गर्भवती श्रीमती निर्मलीलाई छाडी शहर पस्छ साथीहरूसँग डोकोमा गेडागुडी र कुखुराको भाले बोकेर। सामान बेचेर शहरबाट आफ्नो लागि पाइन्ट, छोरीहरूका लागि बाह्रखरी, जामा र मेडी अनि श्रीमतीका लागि गुन्यु चोली किनेर ल्याउने चाहना उसको मनमा हुन्छ, तर शहरबाट फर्कँदा फड्के बाट लडेर नदीमा विलीन हुन्छ। त्यो दुखद खबर उसका साथीहरूले परिवारसम्म पुर्याउँछन्। त्यो खबरले धनीको पर्खाईमा बसेको सिंगो परिवार आँसुमा डुब्छ। मञ्चमा छाएको सन्नाटाले दर्शक दीर्घामा पनि उस्तै सन्नाटा छाउँछ। यतिमै फड्केको कथा पूर्ण विराम लाग्छ। सवा डेढ घण्टा लामो नाटक हेरेर दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिए। नाटक हेरिसकेपछि प्रतिक्रिया दिँदै बेसी सहर्गी दुर्गा लामी छाने,
यो नाटक हेर्दा सुखान्त र दुखान्त दुवै थरी छ र जुन हाम्रो समाजमा छोरा नभइकन केही हुँदैन भन्ने पक्षलाई चाहिँ यसले तोडेको छ।
फड्के सबैको साझा कथा भएको बताउनुहुन्छ नाटकका लेखक निर्देशक पुरु लम्साल।
नेपाल भौगोलिक हिसाबले चाहिँ पहाड़ी जिल्लाहरूको चाहिँ लगभग अवस्था उस्तै छ कि, पूर्वमा होस्, मध्यमा होस्, पश्चिममा होस्, त्यहाँको भौगोलिक विकटताभित्रको पीडादायी एउटा जीवन छ नि, त्यो चाहिँ फड्केले बोल्छ।
मफसलमा रहेर नाट्यकर्ममा रम्नु निकै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ फड्केमा धनीको भूमिका निर्वाह गर्नुभएका मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहरा।
मौसममा नाटकहरू गर्नको लागि धेरै अप्ठ्याराहरू हामी सामना गर्नुपर्छ। अब जस्तै हामीलाई आर्थिक सहयोगको धेरै खाँचो परेको हुन्छ, हामीसँग शिव कला त्यति धेरै नभएको अवस्था हुन सक्छ, त्यसलाई कसरी प्रस्तुत गर्ने त्यो कुरामा हामी गाह्रो भइरहेको हुन्छ। सँगसँगै यो नाटक के हो, कसरी हेरिन्छ, कस्तो हुन्छ यो भन्ने कुरा बुझ्ने श्रोताहरू पनि दर्शकहरू पनि कम हुन्छन्, त्यसमा तिनीहरूको पनि हामीले सामना गर्नुपर्ने अवस्था हुन्छ, उहाँहरूको मनको भावना बुझेर हामीले प्रस्तुत गर्नुपर्ने हुन्छ। यो कुराहरूमा हामी मौसममा रहेर
आफूभित्रको प्रतिभा उजागर गर्ने उद्देश्यले नाट्यकर्ममा जुटेको नाटकमा लप्टनीको भूमिका निर्वाह गर्नुभएकी कलाकार नरमाया तामाङको भनाइ छ।
हामीसँग कुनै पनि एउटा प्रतिभाहरू लुकिरहेका हुन्छन् है, त्यसलाई प्रस्फुटन गराउँछ हाम्रो पहिलो चोटि मौका पाएको छौ र त्यो हामीसँग भएको त्यो कलालाई चाहिँ देखाउन पाउँदा खुसी लागिरहेको छ।
मफसलमा रहेर नाट्यकर्ममा जुट्नु आफैमा चुनौतीपूर्ण छ, तर कलाकारको प्रस्तुतिमा निखारता ल्याई राम्रा कथा कथावस्तुमा टेकेर नाटक बनाउन र देखाउन सकेमा यसले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ।
आफ्नै बुढीको गाला समाउनु के को लाज हो, अर्काको बुढीको गाला समातेको र
हेर न पातेको बुढा मान्छेको अगाडि झर्दै मर्छ गर्छ।
विद्या नष्ट त्यो खसीकै हो धने
हो, विद्या नष्ट खसीकै हो धने दाइ तपाईँले कति पढ्नु अब कालो अचार भैँसी बराबर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेकोले पारित हुन नदिने एमाले अध्यक्ष ओलीको भनाई, संविधान कार्यान्वयन गर्न मेची महाकाली अभियान शुरू गरेको तर्क।
माग पूरा गराउन भन्दै स्वास्थ्यकर्मीद्वारा सिराहा र सप्तरीमा पोलियो थोपा अभियानमा अवरोध, खोप पाउने अधिकारमाथि खेलबाड गर्नेलाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रीको तयारी।
काठमाडौँको नयाँ बजारमा प्रहरीको गोली लागेर एक अपहरणकारी घाइते, तीनजना अपहरणकारी पक्राउ, अपहरणमा परेका तीनजनाको सकुशल उद्धार।
सैन्य खर्च 7% बढाउने चीनको तयारी, चीनको सुरक्षा बजेट अमेरिकाको समान हुने।
र बुटबलमा भएको तिलोत्तमा गोल्ड कप फुटबलको उपाधि संकटा क्लबलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ विदा हुन्छौ। नमस्कार।